विदेश पुगेका तपाईका आफन्त के गर्दैछन्?
कतै समस्यामा परेका त छैनन्?
अप्ठ्यारोमा परेकाहरूको उद्धार कसरी गर्ने?
एउटा सुन्ने पर्ने कार्यक्रम देश प्रदेश
विजय एफएम 101.6 हरेक बिहिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म
वैदेशिक रोजगारको यात्रालाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउने हाम्रो अभिभारा
कार्यक्रम देश प्रदेश।
नमस्कार, कार्यक्रम देश परदेशमा साथी सिर्जना नेउरेसँगै प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम सुने जितिन्छ विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
त्यस्तै यो कार्यक्रम तपाईँ रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनौलबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामी काम र कमाई सम्बन्धी विषयहरू, देशभित्र र बाहिर पाइने कामका अवसर अनि आफूले चाहेको कामका लागि आवश्यक पर्ने सिपका कुरा गर्छौँ। यो कार्यक्रममा काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश।
आज हामी सुखको सपना फुलाउन मलेसिया पुगेका तर दुखिया बनेका नेपाली युवा भेट्न तपाईँलाई मलेसिया लैजाँदैछौँ। काम गर्न चाहिने कागजपत्र नभएकालाई दुर्घटनामा पर्दा पर्ने अप्ठ्यारोमा आजको कार्यक्रम केन्द्रित छ। दुर्घटना परेपछि उपचार गर्न र नेपाल फर्कन समस्यामा परेका बागलुङका भेषबहादुर बुढा मगर र उहाँलाई फर्काउन मलेसियामा बस्ने आफन्तलाई परेको अप्ठ्यारो बारेको सामग्री कार्यक्रममा लिएर आएका छौँ।
अवैधानिक हैसियत रहँदा अथवा काम गर्नका लागि चाहिने कागजात नहुँदा भवितव्यमा परिहाले पर्ने अरू खालका अप्ठ्यारा, अप्ठ्यारोमा परेकालाई दूतावासले गर्ने सहयोगका विषयमा मलेसिया स्थित नेपाली दूतावासका श्रम काउन्सिलर बद्री कुमार कार्की र कार्यवाहक राजदूत कुमार राज खरेलसित कुराकानी गर्ने तयारीमा छौँ। तर कार्यक्रम देश परदेशको सुरु गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी श्रीधर उपाध्याय।
नवलप्रासीमा विदेश जाँदा ठगिएका महिला अरूलाई जोगाउने अभियानमा लागेका छन्। नवलप्रासी बर्दघाट नगरपालिका भानुनगरकी बिन्दु रोका, साबिकको जहदा गाविसकी चन्द्रकला राणा, सुनौल नगरपालिका स्वाठी हर्दिया चापीकी शोभा नेपाली लगायतले आफूले जानेका र भोगेका कुरा घर घरमा व्यक्ति व्यक्तिलाई सुनाउँदै हिँड्नुहुन्छ। एजेन्टका चिल्ला कुरा पत्याएर अझै पनि धेरैजना भारतको बाटो भएर जाँदा ठगिरहेका छन्। उहाँहरूले अहिले यसरी जानु हुँदैन भनेर मेलापात, समूह बैठक, हाट बजारमा सूचना दिँदै हुनुहुन्छ। उहाँहरू वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सूचना दिने कामका लागि रहनु भएको छ। कसैको लही लहीमा लागेर सिप नसिकी, काम नबुझी, सम्झौता पत्र नहेरी विदेश जाँदा आफैलाई अप्ठ्यारो पर्ने भन्दै अहिले सचेतनाका लागि ठाउँ ठाउँमा सडक नाटक समेत गर्दै हिँडेको उहाँहरूको भनाइ छ। अवैधानिक तरिका अपनाएर वैदेशिक रोजगारीमा जाँदा जोखिम बढी हुन्छ। यस्तो काममा वैदेशिक रोजगारीमा गएर अनुभव लिएका कामदारलाई प्रत्येक स्थानीय तहको प्रत्येक वडामा परिचालन गर्न सके प्रभावकारी हुने उहाँहरूको भनाइरहेको छ। नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको साउदी अरब, ओमन र बहराइन जाने नेपालीको भिजा प्रक्रिया रोकिएको छ। यी देशमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्न नपाएपछि भिजा रोकिएको हो। रोजगारका लागि छनौट भइसकेका कामदार स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै भिजा प्रक्रिया सुरु हुन्छ। गल्फ कोअपरेसन काउन्सिल जिसिसीले अनलाइन मार्फत फारम भर्नुपर्ने र त्यसका लागि क्रेडिट कार्ड मार्फत $10 भुक्तानी गर्नुपर्ने नियम लागू गरेपछि मार्च 1 स्वास्थ्य परीक्षण हुन सकेको छैन। यी देश जाने कामदारले स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टरलाई ₹5,500 बुझाउनुपर्छ। $10 यसबाहेकको थप शुल्क हो। वैदेशिक रोजगार विभागले साउदी कतार युएई र मलेसियाका 62 रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ। साउदीका 5, कतारका 3, युएईका 2 र मलेसियाका 52 कम्पनीलाई विभागले कालो सूचीमा राखेको हो। नेपाली कामदारलाई सम्झौता अनुसारको सेवा सुविधा नभएको र यी कम्पनीमा धेरै कामदार समस्या परेपछि म्यानपारकै अनुरोधमा साउदी कतार युएई र मलेसियाका 62 कम्पनीलाई कालो सूचीमा राखेको विभागका सूचना अधिकारी मोहन अधिकारीले बताउनु भएको छ। यी देशमा रहेका नेपाली नियोगसँग कम्पनीका बारेमा बुझेर नेपाली कामदार मैत्री नभएको यकिन भएपछि ती कम्पनीलाई बन्द गरिएको उहाँले बताउनु भएको छ। ओमानले 10 क्षेत्रका 87 पदमा विदेशी कामदार भर्तीमा अस्थायी रोक लगाएको छ। सूचना र प्रविधि, लेखा तथा व्यवस्थापन, बजार व्यवस्थापन, प्रशासन र मानव संसाधन, बिमा, सूचना र मिडिया, चिकित्सा क्षेत्र, एयरपोर्ट, इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा विदेशी कामदार भर्तीमा 6 रोक लगाएको हो। ओमानको मिनिस्ट्री अफ म्यान पावरले यी क्षेत्रमा तत्काललाई विदेशी कामदार भर्तीमा रोक लगाउन निर्देशन दिएको टाइम्स अफ ओमानले जनाएको छ। निजी क्षेत्रका कम्पनीले विदेशी कामदारको सट्टा ओमानी नागरिकलाई नै प्राथमिकता दिउन् भन्ने उद्देश्यले यस्तो नियम ल्याइएको ओमान इन्भेस्टमेन्ट फन्डले जनाएको छ।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। मलेसिया नेपाली युवाका लागि मुख्य श्रम गन्तव्य देश हो। असुरक्षा र मुद्राको भाउ घटेपछि 2 अगाडि मलेसियाको रोजगारीमा युवाको रोजाइ घटेको थियो। त्यसपछि भने त्यहाँ नेपाली युवा जाने क्रम बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले पनि देखाउँछ। नेपाल जस्तै हावापानीका कारण मलेसिया नेपाली युवाको रोजाइमा पर्छ।
हावापानी र बसाइका हिसाबले मलेसिया जति राम्रो छ, धेरै नेपाली कामदारका लागि उति नै असुरक्षा छ। अर्कोतिर धेरै नेपाली युवा ज्यान पाल्ने मात्रै कमाइ गरेर बसेका छन्। उनीहरूका लागि मलेसियाको काम खाऊ भने दिनभरिको शिकार, नखाऊ भने कान्छा बाउको अनुहार भने जस्तै भएको छ। मलेसियाको गृह मन्त्रालयका अनुसार त्यहाँ पुग्नपुग 4 नेपाली युवा काम गर्छन्। 2 जति अवैधानिक हैसियतमा रहेको अनुमान छ। उनीहरूले कानूनले तोके जति श्रमको मूल्य त पाउँदैनन् नै, भवितव्यमा परिहाले कम्पनी, मलेसिया सरकार र नेपाल सरकारबाट सहयोग पाउन गाह्रो छ। नेपाली दूतावास मलेसियाका श्रम काउन्सिलर बद्री कुमार कार्की:
एउटा कारण समस्या परो कम्पनी छोडेर हिँड्ने, त्यो हिँडिँदा इलिगल भयो। अर्को कुरो के हो त भन्दा भागेर बसिदिने, अर्को कुरो त्यो भयो। अर्को अवधि, कन्ट्याक्ट अवधि सक्यो नफर्किदिने, त्यो पनि समस्या हो। त्यसले के समस्या सिर्जना गर्छ भने ऊ त्यसपछि त यतातिर पर्मिट आउनु चाहिँ लिगल भयो, नत्र त पर्मिट आएन भने यिनै इलिगल। नेपालको हकमा उसको करार अवधि सकिएपछि रिन्यु नहुन्जेलसम्म ऊ सधैँलाई इलिगल भयो, फर्केर रिन्यु नगरिन्थ्यो। त्यसले गर्ने हानि के हो त भन्दा, सही सलामत हुन्जेललाई त ठिक छ, अब चाहिँ मान्छेको कति बेर के हुन्छ थाहा हुँदैन, त्यस्तो नपरोस् कसैलाई। कथम कदाचित एक्सिडेन्ट भयो, ज्यानै रहेन भने नेपालबाट पाउने, नेपाल साइडबाट पाउने क्षतिपूर्ति शून्य भनेको यो एकदम ठुलो जोखिम र रिस्क हो। त्यस कारण यी दुईवटा चिज एकदमै बढी मात्रामा देखिएको मैले यहाँ आएर यो 1.5-2 महिनामा देखेको, ओभर स्टे, श्रम स्वीकृति अवधि सकिएपछि पनि बसेर काम गर्ने, यो चाहिँ नेपाल पक्ष परिवार पक्षलाई ठुलो च्यालेन्ज हुन्छ। दोस्रो, यहीँ आयो एउटा कम्पनीमा भनेर आयो, आउने बित्तिकै छोडेर अथवा त्यो करार अवधिभित्र छोडेर अर्को कम्पनीमा गइदिने, यी दुईवटा पक्ष एकदमै गर नहुने, एकदमै बरु चाहिँ यो चिजलाई चाहिँ गाँठो बारेर मनन गर्नुपर्ने कुरा हो।
बागलुङको तमान गाउँपालिका 5 भेषबहादुर बुढा मगरसित रोजगारी गर्दा चाहिने कागजपत्र थिएन। 11 फेब्रुअरी 2018 सडक दुर्घटनामा पर्दा उहाँको दाहिने खुट्टामा नराम्ररी चोट लागेको छ। अवैधानिक हैसियतमा रहेका भेषबहादुरलाई नेपाल फर्कन अहिले अप्ठ्यारो परेको छ। उपचार राम्रोसित हुन सकेको छैन। दुर्घटना भएको 5 अथवा 16 फेब्रुअरीमा जुहर बारुकको तामानपुत्री स्थित डेरामा भेटिएका भेषबहादुरले आफ्ना पीडा यसरी सुनाउनु भयो:
म चाहिँ जोर बारु आएर सर 2 साथीको रुममा सुते, सस कम्पनी भन्नेमा। त्यसपछि त्यही सस कम्पनीमा मैले सर 1.5 वर्ष काम गरेँ। त्यसपछि त्यो कम्पनीदेखि पनि पासपोर्ट मलाई बनाइदिएन, अनि त्यस त्यो कम्पनीदेखि पनि म भागेर निस्केर त्यो कम्पनी पनि छाडेर मैले फेरि अर्को होटल लाइनतिर काम गरेको सर।
कहाँ? जोरबारुमै गर्नुभयो?
हजुर, यही तामाङपुत्री भन्ने ठाउँमा चाहिँ, फेरि यही होटलमातिर काम गरेँ सर 1-2 वर्ष। त्यस पछाडि चाहिँ कम्पनीतिर लागेको सर। फेरि
अहिले तपाईँ चाहिँ कम्पनीमा हुनुहुन्थ्यो?
हजुर सर, अहिले चाहिँ कम्पनीतिर लागेको थिएँ सर। त्यही पनि अब सक्सेस भनेको मनले भनेको जस्तो सक्सेस भए पुगेन भएन अनि त्यही भएर सर अनि म चाहिँ अनि नेपाल फर्किने भन्ने मेरो सोच थियो। लास्टमा चाहिँ अनि फेरि एक्सिडेन्ट भयो, यस्तो भयो अनि बिजो भयो सर। त्यही भएर केही गर्न नसकेर अब खत्तम भयो।
अहिले घाउ दुखिरहेको छ तपाईँको?
हजुर, अहिले अब दबाई खाँदा मात्रै निको हुन्छ सर, अब न त डेन्जर दुख्छ नि सर।
अब नेपाल फर्किने प्रक्रियामा पनि जाने होला अथवा के सोच्नु भएको छ अहिले?
हजुर, अब घर दिएको पनि अब मम्मीहरूले पनि अब घर आइज घर फर्के भनिरहेछन् होइन, अनि मामाले पनि घर आइज दाजुले पनि घर पठाउँछु केला आइज भनिरहेछन्। त्यही कारणले पनि अब घर म चाहिँ सक्दो प्रयासर छिटै हिँड्न कसिरहेको छु।
अनि अब एक्सिडेन्ट भइसकेपछि उपचार चाहिँ कसरी गर्नुभयो?
उपचार सर साथीहरूले चाहिँ अब एम्बुलेन्स बोलाएर अनि हस्पिटलसम्म पुर्यायो। पुर्याएपछि अनि त्यो हस्पिटलले पनि अब घाउ ठुलो देखेर अनि ट्रान्सफर गरिदियो। ट्रान्सफर गरेपछि उता अपरेसन सपरेसन गरेँ सर। अनि त्यसबाद साथीहरूले पनि ल ल सहयोग गर्छु अनि त्यहाँदेखि ल ल राम्रोसँग उपचार गर भने, अनि त्यसबाद म पनि ढुक्क भएँ सर। तर कसैले साथीहरूले कसैले हेरेन, मैसँग थियो सर। यहाँको मलेसियाको 3-4 हजार जस्तो आराम थियो सर, त्यही चलाएर अनि काम कुरा चाहिँ भयो सर। अहिले चाहिँ जस्तै हस्पिटलमा अपरेसन गरियो, खुट्टा चाहिँ त्यही भाने स्टिलले भानेर चाहिँ निस्केको छ सर। अब के हुने, अब कस्तो हुने, त्यो चाहिँ थाहा छैन।
अब योभन्दा अगाडि एक्सिडेन्ट हुनुभन्दा अगाडि तपाईँ कसरी नेपाल फर्किन्छु भन्ने सोच्नु भएको थियो? जस्तो तपाईँसँग पासपोर्ट थिएन?
हजुर सर, त्यो चाहिँ अब पासपोर्ट थिएन सर। त्यहाँ गाउँको मान्छे थिएँ, एजेन्ट काम गर्ने, त्यसले चाहिँ अब म तलाई पासपोर्ट चप लागेको छैन, पासपोर्ट चाहिँ सेरो साथैमा छ, 1000 रुपियाँमा टिकट बनाइदिन्छु, लाएज नेपाल जाऊ भन्दै थियो। अनि त्यही कारणले म पनि त्यही हुन्छ हुन्छ भने त्यही सोच गरेर म नेपाल फर्किने सोच गरेको थिएँ सर।
अहिले चाहिँ के सोच्नु भएको छ, अब कसरी नेपाल जाने भनेर सोच्नु भएको छ?
हजुर, अब त सर कस्तो भनेपछि अब नेपालदेखि अब मम्मीले पनि अब आइज आइज भनेको छन्, अब मामाले पनि आइज भनेको छन्, उता काठमाडौँ आएर बस्छु मम्मीले पनि भनेको छन्, यता दाई छ, आफ्नो ठुलो दाई छ, मेरो दाई पर आफ्नो स्वाक्कै दाई छ, ठुलो दाई, ऊ दाईले चाहिँ म जति पैसा खर्च भयो पनि म पठाउँछु, दुईवटा टिकट काटेर सुतेर अनि म पठाउँछु, बस्न नमिले पनि भनेर भन्नुभएको छ। अब त्यही कारणले म अहिले चाहिँ घर जान कसेको कारण त्यही हो।
तपाईँ कागजपत्र नभएको अवस्थामा हुनुहुन्थ्यो, त्यसै पनि यहाँको पुलिससँग लुकेर हिँड्नु पर्थ्यो होला होइन?
त्यो चाहिँ अब सर खासै त्यस्तो मसँग पनि थियो पुलिसहरू, त्यसै यहाँको पुलिसहरू, म पनि धेरै 11-12 वर्ष भयो यता होइन, अब दुईचोटि आउँदा बेला 11-12 वर्ष भयो यता आएको होइन, अन्त सबै पुलिसहरू पनि चिनेको थिएँ। जस महिना महिनामा मैले 1-2 सय, 1-2 सय 50, 2 सय रुपियाँ यस्तो पैसा दिन्थेँ। उनीहरूले मलाई चाहिँ बाइक चलाए पनि पासवर्ड नभए मलाई चाहिँ कहिले पुलिसले चाहिँ त्यस्तो गर्दैन थियो सर।
अब यो अप्ठ्यारोमा परिसकेपछि चाहिँ तपाईँ यसरी दुर्घटनामा परिसकेपछि त अब त्यो चिनजानले पनि काम गर्ने भएन, घर त फर्केर जानुपर्ने भयो, अब लामो समय उपचार गराउनु पर्ने अवस्था छ भनिसकेपछि यो यसरी अवैधानिक बस्दाखेरि चाहिँ यो उपचार लगायतमा अरू के समस्या आउँदो रहेछ?
त्यही हो सर, अब उपचार गर्ने अब उपचार गर्दा यही 6500 जति सिद्धियो सर। अनि त्यसपछि अब कोही छैन अब सहयोग गर्ने होइन, त्यसपछि अब घर फर्केपछि त अब घरतिर पनि अलिअलि होला, अब त्यसपछि गाउँतिर गएपछि त अनि रिनसिन पनि मिल्छ, त्यही भएर अनि उपचार राम्रो पनि हुन्छ नेपालतिर भनेर त्यही कारणले फर्किन लागेको सर।
परदेशमा ऋण पनि मिलेन, साथीभाइले सहयोग पनि गरेन।
हजुर सर, त्यही कारणले फर्किन लागेको।
तपाईँले जुन अवैधानिक रूपमा काम गरिराखेको कम्पनी थियो नि, त्यो कम्पनीले चाहिँ तपाईँलाई केही सहयोग गर्यो उपचारको लागि?
त्यस्तो केही हेरेन सर, अब उसले भने अब मेरो कम्पनीको मान्छे होइन, मैले चाहिँ उसलाई काम दिएँ भने, अनि त्यस्तो केही सहयोग सहयोग केही गरेन सर।
अब अलिकति घरको कुरा गरौँ, घरमा को हुनुहुन्छ अहिले?
अहिले घरमा मेरो हुनुहुन्छ बाबा, मम्मी, भाउजू, अनि छोरो, अनि भतिजा भतिनी।
अनि श्रीमती?
श्रीमती चाहिँ अब छैन, श्रीमती चाहिँ खै अब उसले चाहिँ मेरो बाटो त गर्छु मैले, तेरो बाटो तैँले गर भनेर, अनि ऊ चाहिँ खै माइतमै छ।
ए, मलेसिया आइकन त्यस्तो भएको तपाईँहरूको?
नै त्योभन्दा पहिले थियो सर।
ए, नेपालमै हुँदाखेरि नै त्यो अवस्था थियो तपाईँहरूको?
हजुर सर, त्यो नेपालमै हुँदा चाहिँ त्यो अवस्था हो सर।
दुई दुर्घटनामा परेर उठ्न बस्न पनि अरूको साथ चाहिने भएपछि गाउँबाट परिवार र आफन्तले छिट्टै फर्किआउनु, अरू उपचार नेपालमै गरौँला भनिरहेका छन्। दाजुभाइले खर्च बर्च जुटाउला पनि भनेका छन्। बेस बहादुरलाई घर फर्किने रहर छ, तर त्यो यात्रा त्यति सजिलो छैन। अस्पतालले फिट टु फ्लाई अथवा हवाईजहाजबाट नेपाल फर्कन पाउने अनुमति दिएका छैनन्। गाउँ पठाउन मलेसियामै रहेका आफन्तले पनि जोडबल गरिरहेका छन्। कुआलालम्पुरमा रहेका भेषबहादुरका आफन्त कर्ण बहादुर बुढाथोकी मगर,
डाक्टरले चाहिँ फिट टु फ्लाइट हुनुपर्छ नेपाल जानको लागि, किनभने बिरामी हो। त्यो फिट टु फ्लाइटको लागि अलिकता डाक्टरले नदिएको कारण पनि हामीलाई चाहिँ एकदम समस्या छ।
वैधानिक भएको भए तपाईँहरूलाई अलिक सजिलो हुन्छ?
वैधानिक भयो भने एकदम सजिलो हुन्थ्यो सर। किन भन्दाखेरि वैधानिक भएपछि हामीले डाइरेक्टली गएर हस्पिटलमा हामीले केही कुरा गरिन्थ्यो। अब हस्पिटलले पनि यसलाई पनि नेपाल पठाउन हामी सहज तरिकाले सक्छौँ, यस्तो यसको सबै चिज छ, डकुमेन्टहरू छ भन्न सकिन्थ्यो होला, होइन? अब हामी डाइरेक्टली गएर अहिले ल यस्तो छ भनेर हामीले चाहिँ अब हस्पिटलमा गएर उसको डकुमेन्ट छैन, होइन? एउटा समस्या, डकुमेन्ट नभएको मान्छेलाई त अब ल हामी लग्छौँ भनेपछि अब हस्पिटलले पनि त्यो प्रुफहरू खोज्यो भने समस्या हुने हो कि भन्ने त्यो पनि डर छ सर।
पुलिसदेखि पनि
अब इङ्गेज हामीले चाहिँ बाटोमा ल्याइँदै गर्दाखेरि ब्लक चेक पऱ्यो, अब हाई चेक पऱ्यो भने, होइन, बाटोमा रोड ब्लक पऱ्यो भने त अब गइयो, ऊ त जान्छ नि, उसलाई त फेरि खै यसको पासपोर्ट यसको खै भनेर अब पैसा खाने बाटो लाएर थुप्रै समस्याहरू हुन्छ सर।
हुने हुनामी भइसक्यो। यो पीडाका बेला भेषबहादुरले भनेको बेलामा घर फर्कन पाउनु भएको छैन, त्यसैले मलेसियामा अवैधानिक भएर नबसेको राम्रो, किनभने दशा बाजा बजाएर आउँदैन। भोलि भेषबहादुरलाई जस्तै आपत तपाईँलाई आइ नपर्ला भन्ने के छ र भेषबहादुर जस्ता पीडित कसरी नेपाल फर्कन सक्छन्? जवाफ दिँदै हुनुहुन्छ नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत कुमार राज खरेल।
यसमा चाहिँ के छ भन्दाखेरि नेपाल सरकारको वैदेशिक रोजगार प्रबन्धन बोर्ड मा जम्मा भएको जुन कल्याणकारी कोष को पैसाबाट त्यसको बजेटबाट नेपाली कामदारहरूको उद्धार, सब फिर्ता, कानुनी सहायता लगायतका सुविधाहरू प्रदान गर्नको लागि नेपाल सरकारको सम्बन्धित ऐन कानुनले चाहिँ श्रम स्वीकृति लिएर आएकाहरूको हकमा मात्र व्यवस्था गरेको छ भने मतलब यो प्रकारका सुविधाहरू त्यो बजेटबाट खर्च गर्ने गरेर गर्नको लागि अहिले पछिल्लो संशोधनले श्रम स्वीकृति लिएर नआएकाहरू अथवा श्रम स्वीकृति नागेकाहरू अवैधानिक घरको हकमा पनि न्यूनतम 10,000 रुपियाँसम्मको क्षतिपूर्ति मृत्यु भएको अवस्थामा दिने लगायतका अरू केही न्यूनतम सुविधाहरू त छ, तर मुख्य अधिकांश सुविधाहरू चाहिँ त्यसरी श्रम स्वीकृतिको अवधिभर भएको घटनामा चाहिँ कभरेज हुन्छ नेपाल सरकारले पाउने दिने सुविधाहरू। त्यो हिसाबले हेर्दाखेरि यहाँ आएको एक दुई महिनामै कम्पनी छाडे तापनि 3 वर्षसम्म त उहाँहरूको श्रम स्वीकृति भ्यालिड हुन्छ। त्यो पिरियडमा यस्ता घटना घट्यो भनेदेखि त्यसलाई नेपाल सरकारको बजेटबाट भ्याएको बजेटले भ्याएको हदसम्म यो उद्धारको कार्य गर्नको लागि खर्च गर्नलाई बाधा छैन, हामीले गरिराखेका छौँ। र अहिले पछिल्लो संशोधनले थप 1 वर्ष श्रम स्वीकृति सकिएको अरू थप 1 वर्षसम्म पनि त्यस प्रकारको सुविधाहरू उहाँहरूले पाउने व्यवस्था छ। अब हामीले कसरी काम गर्छौँ भन्दाखेरि चाहिँ सबभन्दा पहिला त हामी परिवारसँग नै संयोजन गर्छौँ, समन्वय गर्छौँ र परिवारले नै अधिकांश केसमा अधिकांश घटनामा परिवारले नै टिकट पठाउने, लास पठाउनको लागि पैसा जुटाउने कामहरू गर्नुहुन्छ, अधिकांशले सकिरहनु भएको छ। जहाँ जुन अवस्थामा परिवारले नसक्ने अवस्था, लामो समयदेखि लास बसिराखेको छ, लामो समयदेखि मान्छे डिटेन्सन सेन्टरमा पुलिसको पक्राउमा परेर बसिरहनु भएको छ, त्यस्तो हकमा चाहिँ अनि त्यसपछि हामीहरूले सामाजिक सङ्घ संस्थालाई गुहार्छौँ। सामाजिक सङ्घ संस्थालाई चाहिँ नि को मोबिलाइजेसन नेपाल एनआरएम पिएनसिसी लगायतका सङ्घ संस्थाहरू, नेपाली कम्युनिटीहरू, क्षेत्रीय जातीय सामाजिक अब अनौपचारिक समूहहरू मार्फत पनि जुटाउने प्रयास गर्छौँ। र अन्ततगत हामीहरूलाई तोकिएको बजेट भित्रबाट पनि कामदारहरूको उद्धार गरेर नेपाल पठाउने, सरकारी खर्चमा टिकट काटेर नेपाल पठाउने र अल्पत्र परेका सबहरू पनि नेपाल सरकारकै पैसाबाट चाहिँ नि त्यो कम्पनीलाई पैसा बुझाएर हामीले पठाइराखेका छौँ। अब औषधि उपचारको हकमा पनि त्यही हो।
यिनै सामग्रीको प्रस्तुतिसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014003 फोन गर्न सक्नुहुनेछ।
तपाईँ वैदेशिक रोजगारी बारे सूचना लिन चाहनुहुन्छ भने काउसुती तिनमा जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785043011 र परासीमा पनि जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785043011 सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। आजको कार्यक्रमबाट प्रेम छेत्री र सिर्जना निमरे बिदा हुन्छौँ। नमस्कार।